सोच एक अजीम नेमत, इंसानियत के उरूज की जामिन, कौमों के जवाल की वजह। सोच जो जिंदगी बदल दे।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुर्सलीन अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। नाज़रीन को सिलसिला सोच के एपिसोड नंबर 7 में मरहबा कहता हूँ। इंशाअल्लाह अज़्ज़ा वजल आज भी एक नया टॉपिक सोच की एक नई डायमेंशन होगी। एक दीगर जाविये से अपनी सोच को हम समझने की कोशिश करेंगे। अच्छी अच्छी नियतों के साथ हमारे साथ शामिल रहिए। इंशाअल्लाह अज़्ज़ा वजल यहाँ पर मौजूद हाज़रीन के सवालात को भी शामिल किया जाएगा। नाज़रीन आज जो हमारा टॉपिक है वो ज़रा सा आम रूटीन से हटकर है। इसको नाम दिया जाता है पॉसिबिलिटी थिंकिंग का, और आसान अल्फाज में बयान करना चाहूँ कि इम्कानात के बारे में सोचना। एक तो ये है कि बंदा ये सोच कर बैठ जाए कि जो कुछ मेरी मालूमात है, इंफॉर्मेशन है, इससे आगे कुछ नहीं, और इसी को थोड़ा सा अगर हम चेंज कर दें और मैं ये सोचूं कि क्या क्या मुमकिन हो सकता है, इम्कानात क्या क्या हो सकते हैं, तो ये जो सोच है ये क्या है, कैसे है, इसके क्या फ़वाद हैं, इसको कैसे हासिल किया जा सकता है, ये सब कुछ इंशाल्लाह आज के इस एपिसोड में आप सुनने की सआदत हासिल करेंगे। और हमेशा की तरह इस सिलसिले की रौनक मुफ्ती मोहम्मद कासिम साहब दामत बरकातुहुम आलिया हमारे साथ तशरीफ़ फरमाएँ, उनको भी वेलकम करते हैं। हमारे साथ जो है वो नाज़रीन स्टूडियो में मौजूद हैं, कुछ टीचर्स हैं, कुछ स्टूडेंट्स हैं, कुछ कॉलेज के हैं, कुछ स्कूल्स के हैं, और कुछ दीगर इस्लाम भाई भी मौजूद हैं। थोड़ी देर के बाद इनको भी इंशाअल्लाह मौका मिलेगा। अल्लाह पाक हमारी सोचों को पाको साफ करे और इस सिलसिले से ज़्यादा बेनिफिट हासिल करने की तौफीक अता फरमाए। कैसे हैं मुफ्ती साहब, खैरियत से?
अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र।
आज का टॉपिक जो है वो दिलचस्प भी रहेगा और मैं उम्मीद करता हूँ कि बहुत सारी सोचों को बदलने में हम कोशिश करेंगे कि कामयाब हों। अब मुफ्ती साहब, आज का जो टॉपिक है इम्कानी सोच, मैं चाहूँगा कि पहले इसको आप थोड़ा सा एक्सप्लेन कर दें कि सोच की ये जो डायमेंशन है ये आखिर है क्या।
बिस्मिल्लाह रहमान रहीम। पॉसिबिलिटी थिंकिंग इम्कानात का सोचना जी, माना तो उसका वही है जो आपने बयान फरमा दिया कि किसी भी शय में ना होने की बजाय उसके होने की सूरतें क्या हो सकती हैं, इस पर गौर करना। इसके हवाले से एक दो चीज़ें मैं अर्ज़ कर देता हूं कि उन मिसालों से इसकी वजाहत ज़्यादा हो जाएगी। कुरान मजीद की आयत मुबारक है, फरमाया अर्दुल्लाह वासिया फतुहाजिरू फीहा, और अल्लाह की ज़मीन बड़ी वसी है तो तुम इसमें निकल जाओ। ये उन लोगों के बारे में थी कि जो मक्का मुकरमा में ठहरे हुए थे और वो ये कहते थे कि यहाँ रह कर दीन पर पूरा अमल नहीं हो सकता।
सही।
तो उनसे फरमाया गया कि अल्लाह की ज़मीन बड़ी वसी है, अगर दीन पे अमल करना यहाँ मुमकिन नहीं तो इम्कानात की दुनिया और भी बड़ी हुई है, वहाँ चले जाओ, अल्लाह की राह में हिजरत करोगे तो बहुत सारे मौके मिल जाएंगे। तो ये जो है कि किसी जगह पे या किसी वक्त में अगर कोई काम नहीं हो पा रहा तो उसकी जगह दूसरी जगह या दूसरा मौका या दूसरा तरीका तलाश करना।
सही।
इस सोच की जो सलाहियत है ये पॉसिबिलिटी थिंकिंग कहलाती है।
सही।
अच्छा, इसी हवाले से एक तसव्वुफ का बड़ा खूबसूरत जुमला है।
वाह।
फरमाते हैं, अत्तुरुकु इलल्लाहि अददु अनफासिल खलाइक, अल्लाह की तरफ जाने के रास्ते मखलूक की सांसों की तादाद के बराबर।
अल्लाह, यानी अल्लाह तक पहुंचने के रास्ते,
खुदा का कुर्ब पाने का, उसकी रिजा पाने का, उसकी बारगाह में हाजिरी का, जो उसके हाजिरी के जो तरीके हैं, तो फरमाया कि मखलूक की सांसों की तादाद के बराबर है।
वाह, क्या बात।
ये है इम्कानात। और इस इन इम्कानात की वसअत देखें, ये एक दो इम्कानात का बयान नहीं है कि खुदा तक पहुंचने का ये रास्ता है या सिर्फ ये रास्ता है, बल्कि फरमाया कि इतने रास्ते हैं जितनी मखलूक की सांसें हैं।
वाह।
तो इसीलिए हम जब बुजुर्गान दीन की जिंदगी देखते हैं जिन्होंने राह विलायत तय की और राह मारिफत तय की, तो सबका एक रास्ता नहीं मिलेगा। किसी ने सारी जिंदगी कुरान मजीद की तिलावत की, किसी ने सारी जिंदगी जिक्र इलाही किया, किसी ने नवाफिल ज्यादा पढ़े, किसी ने जो है वो खिदमत खल्क को अपनाया, کسی نے غریبوں کی مدد کو اپنایا, اچھا کسی نے حج و عمرہ زیادہ کیے, تو کسی نے مسجدیں بنائی, کسی نے مسجد میں ہی زندگی گزار دی, کسی نے کتابیں لکھی, کسی نے دین کی خدمت کی. تو یہ مختلف جتنے حضرات تھے یہ سارے کے سارے اولیاء کرام تھے اور سب قرب الہی سے سرفراز ہوئے, لیکن ہر ایک کا راستہ جدا تھا. اگر کوئی یہ سمجھ کے بیٹھ جائے کہ نہیں با ایک ہی طریقہ ہے قرب الہی کا, اس کے علاوہ تو کوئی طریقہ نہیں, تو پھر ایک قسم کی جو کیٹیگری ہے وہ تو قرب پا سکتی ہے, بقیہ نہیں پا سکتی. جیسے اس کے لیے ایک عام سی بات سمجھے کہ اگر بادشاہ اور جو حکمران ہیں اگر یہ سوچنا شروع ہو جائیں کہ یار ہمیں بھی خدا کا قرب پانا ہے, ہمیں بھی خدا کی ولایت اور معرفت حاصل کرنی ہے, لیکن ہم تو نوافل نہیں پڑھ سکتے, ٹھیک ہے ہم تو نوافل نہیں پڑھ سکتے, اچھا اسی طرح ہم بھی اتنی کثرت سے ذکر اور دیگر جو عبادات کے معاملات ہیں یہ نہیں کر سکتے, تو بزرگان نے دین ان کے بارے میں کیا فرمایا؟ فرمایا کہ مخلوق کو انصاف فراہم کرنا اور مخلوق کو سہولیات فراہم کرنا خدا تک پہنچنے کا ان کے لیے یہی ذریعہ ہوگا.
واہ بہت,
جیسے آپ خلفاء راشدین کو دیکھ لیں,
کیا بات,
صدیق اکبر رضی اللہ تعالیٰ عنہ خلیفہ بننے سے پہلے ان کی عبادات کے اور دیگر معمولات تھے, لیکن خلیفہ بننے کے بعد ان کی جو زندگی کا رخ تھا وہ بہت زیادہ نظام سلطنت, نظام حکومت اور اصلاح ریاست کی طرف ہو گیا, اور یہی ذریعہ ان کے قرب الہی کا ذریعہ تھا.
واہ,
یہی سیدنا عمر فاروق ہیں, یہی سیدنا عثمان غنی ہیں, یہی مولا علی ہیں. اچھا پھر یہ تو چلے خلفاء راشدین ہیں, صحابہ کرام ہیں نا, تو ان کے لیے تو ایک ولایت کا راستہ دوسرا ویسے ہی تھا, آلریڈی تھا کہ ہر صحابی جنتی ہے اور ولی ہے. لیکن آپ اس کے بعد آ جائیں حضرت عمر بن عبدالعزیز رضی اللہ تعالیٰ.
جی
اب حضرت عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ صحابی تو نہیں ہے کہ ان کو وہ شرف ہو اور اس کی وجہ سے ان کا, لیکن کیا تھا ان کا کہ انہوں نے 2.5 سال حکومت کی, لیکن اس 2.5 سال کی حکومت میں ملک میں ہونے والے سارے مظالم کا خاتمہ کر دیا.
واہ,
ظالم گورنر اور عمال اور جتنے بھی اس طرح کے لوگ تھے سب کو لگام ڈال دی, جو ان کی غصب شدہ زمینیں تھی ساری واپس لے لی, جو غریبوں کے حقوق تھے وہ ان کو دلوا دیے, علماء کو پروموٹ کیا, علم دین کو پھیلانا شروع کیا, حدیث مبارک کی خدمت کی. تو اب آپ دیکھیں کہ سلطنت کے حکمران ہیں لیکن جو اس میں خدمات کی اسی کے نتیجے میں کیا ہوا کہ پہلی صدی کے مجدد قرار دیا جاتا.
واہ کیا بات ہے,
ہر صدی میں عمومی طور پہ ایک مجدد ہوتا ہے, ایک سے زیادہ بھی ہو سکتے لیکن عموماً ایک ہوتا ہے, اور آپ نے اسی سلطنت کے حاکم ہوتے ہوئے قرب الہی اور رضا الہی کا وہ راستہ لوگوں کو بتا دیا اور اس پہ عمل کیا کہ جو خدا تک پہنچنے کا راستہ بھی ہے اور حکمرانوں کے لیے بھی ہے.
واہ,
اسی لیے امام غزالی علیہ رحمہ نے لکھا ہے کہ حاکم کے لیے سب سے بڑی عبادت, جو فرض عبادتیں ہیں وہ تو کرنی ہوتی ہے, جو اس سے ہٹ کر حاکم کے لیے سب سے بڑی عبادت ہے وہ اپنی رعایا کی خدمت ہے.
واہ,
وہ اپنے ملک کے لوگوں کی خدمت ہے. تو یہ بیسیکلی کیا ہے کہ جب آپ پاسبلٹیز کی طرف دیکھتے ہیں کہ جو کام آپ نے کرنا ہے اس کے ممکنہ راستے کیا ہیں, اس کے ممکنہ طریقے کیا ہیں, اس کے ممکنہ اوقات کیا ہیں, تو بعض اوقات ایک وقت میں ایک جگہ میں ایک طریقے سے ایک کام نہیں ہو سکتا, لیکن اسی کام کی 100 جگہ ہوتی ہیں, 100 اوقات ہوتے ہیں اور 100 طریقے ہوتے ہیں. تو یہ ہے امکان در امکان در امکان کی تلاش کرنا, یہ والی جو سوچ ہے بیسیکلی یہ پاسبلٹی تھنکنگ کہلاتی ہے.
واہ بہت خوب مفتی صاحب, آپ نے تعریف بیان کرنے میں ہی بہت سارے ٹاپکس کو کور کیا اور بڑا خوبصورت, یہ کتنا خوبصورت ہمارے سلسلے کی آپ کہہ سکتے ہیں ایک بات ہے کہ ہم اپنے سکلز کو, اپنی سوچ کو, اپنی دماغی صلاحیتوں کو جب بیٹر کریں اور اس میں اگزامپلز ہمارے سامنے قرآن و حدیث کی ہوں تو کیا بات ہے, ایک مسلمان کو اور کیا چاہیے. انشاءاللہ آگے چلیں گے تو اور بھی بہت ساری چیزیں ہم اس کو کور کرنے کی کوشش کریں گے. مفتی صاحب, بڑی اہم سوچ ہے, بڑی اہم ڈائمینشن ہے, بڑا خوبصورت زاویہ ہے کہ اگر کسی کے اندر یہ سوچ ڈیولپ ہو جائے تو وہ مایوسی سے دور رہ سکتا ہے اور کئی چیزیں ایسی ہیں جو اس کے فائدے میں آ سکتی ہیں. تو آخر اس سوچ کا ہونا ایک عام انسان کے لیے کتنا مفید ہو سکتا ہے, چونکہ انسانی نیچر ہے کہ جب میرے سامنے فوائد ہوں گے تو میں اس شے کے لیے مزید کوشش بھی کروں گا.
دیکھیے سب سے پہلی بات تو اس میں یہی ہوتی ہے جو آپ نے ابھی بیان کی ہے کہ جب انسان امکانات کے بارے میں زیادہ سوچتا ہے
جی
تو مایوس نہیں ہوتا,
ٹھیک ہے,
क्योंकि मायूसी तब होती है जब इंसान को उसके नजर आने वाले सारे दरवाजे बंद नजर आए,
रास्ता खत्म हो गया।
मायूसी तभी होती है, लेकिन जब बंदा ये समझता है कि खुदा कहीं भी रास्ता पैदा कर देगा, मेरा काम कोशिश करना है, नतीजा रब पे छोड़ना है, तो रब रास्ते पैदा फरमा देता है। कुरान मजीद की आयतें मुबारक है, फरमाया वल्लदीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, और वो लोग जो हमारी राह में कोशिश करते हैं, मुजाहदा करते हैं, तो जरूर जरूर हम उनके लिए अपने रास्ते खोल देंगे।
वाह, ताकीद के साथ।
तो ये जो फरमाया है ना कि बंदा कोशिश करता है तो रब उसके लिए रास्ते खोल देता है, इसी से मिलते जुलते फिर इसी से अखज करते हुए बहुत से जो है वो अरबी के जुमले भी है, मन जद्दा वाजादा, जिसने कोशिश की उसने पा लिया, मन दक्कल बाबा इन फताहा, जिसने दरवाजे को बार बार खटखटाया तो दरवाजा खुल ही जाता है, ये सारी चीजें इसी से आती हैं। तो इम्कानात के सोचने का पहला फायदा ये होता है कि इंसान में मायूसी नहीं आती। अगर हमें ये पता है कि हमारे रोजगार का बस एक जरिया और ये बंद हो गया तो अब हम डुमो के बैठ जाएंगे,
और ये बड़ी तादाद की सोच बन जाती है एम्प्लॉयमेंट के अंदर ही होता है
कि अगर नौकरी छूट गई तो लोग क्या समझते हैं कि बस जी अब तो मरना ही है, पता नहीं क्या होगा, पता नहीं क्या। अच्छा, बिजनेस जो चल रहा था उनका किसी वजह से वो उसमें नुकसान हो गया, तो अब ये समझ के बैठ जाते, यानी मायूसी की ऐसी अथाह गहराइयों में गिरते हैं कि आपने लोगों को देखा होगा कोई एंग्जाइटी में चला गया, कोई डिप्रेशन में चला गया, कितने लोग खुदकुशी कर लेते,
साइड कर लेते।
आपको याद होगा कि दुबई के अंदर जब एक मरतबा वो प्रॉब्लम आया था
2008
तो अब वो जितना बड़ा प्रॉब्लम था उसके नतीजे में क्या हुआ था, इतनी बड़ी तादाद डिप्रेशन की मरीज, हजारों लोग, हजारों लोग जो है वो थे कि जो वहां से भाग के यूं कह ले के तन्हाइयों में जाके बैठ के डिप्रेशन का शिकार हो गए, कई लोगों ने खुदकुशी कर ली, ये सारी की सारी। अच्छा, कई लोगों को हार्ट अटैक हो गया, मेरे अपने एक दोस्त है उनके वाली साहब को हार्ट अटैक हो गया था इसी वजह से कि उनका जितना बिजनेस था वहां पर वो सारा जब एक मरतबा वो क्लैश आया और सारे का सारा खत्म हो गया। तो अब क्या है कि बेसिकली प्रॉब्लम सिर्फ ये था कि उन्होंने एक दरवाजा बंद होते देख के ये समझ लिया कि सारी दुनिया ही बंद हो गई,
दुनिया खत्म है हमारे लिए,
दुनिया खत्म है। हालांकि दुनिया खत्म नहीं हुई थी, दुनिया बड़ी वसी थी। तो जिंदगी में बहुत से मौके ऐसे आते हैं कि जिसमें बंदा ये समझता है कि बस अब एंड है
जी,
अब मेरे जीने का कोई फायदा नहीं, अब मेरे साथ ये, अब मेरे साथ वो। लेकिन बात यह है, अल्लाह ताला ने इंसान को इस कदर कुव्वत दी है, इस कदर सलाहियत दी है, इतनी हिम्मत दी है कि बंदा उसे इस्तेमाल करे, तो जिसे कहते हैं ना कि एट द एंड ऑफ द टनल देयर इज अ लाइट, कि इस जो है ना वो उसके टनल के आखिर के ऊपर रोशनी है, रोशनी नजर आ जाती है। इसी पे मुझे एक और बात याद आ गई, कुरान मजीद की एक आयत मुबारक है, जैसे फैमिली मैटर्स के अंदर आप ये देख ले कि तलाक सबसे बड़ा इशू होता है
जी, बहुत बड़ा इशू,
मियां बीवी में जुदाई हो जाए तो ये यूं कह ले कि
डिजास्टर
की जिंदगी खत्म हो गई, डिजास्टर हो गया। बाज़ औक़ात ये मर्द के लिए डिजास्टर होता है, बाज़ औक़ात ये औरत के लिए होता है, मोस्टली ये औरत के लिए होता है, ये अपनी जगह है। लेकिन कुरान मजीद ने इसको क्या बयान फरमाया, फरमाया कि सुलह सफाई की कोशिश की जाए, सुलह के अहकाम बयान किए, सुलह की कोशिश का बयान फरमाया, लेकिन उसके साथ ये बयान फरमाया वइन यतफर्रका युग्निल्लाहु कुल्लम मिन सअती,
अल्लाह सुभान अल्लाह,
फरमाया अगर ये मियाँ बीवी आपस में जुदा हो जाए, अल्लाह ताला अपनी वुसअत से इनको एक दूसरे से गनी कर देगा।
बहुत बड़ी बात, बहुत खूबसूरत,
ठीक है, यानी ये इतना बड़ा अल्लाह ताला की तरफ से एक फजल का इनाम
है। पूरा टॉपिक छेड़ दिया मुफ्ती साहब, और ये जो डायमेंशन है माशाल्लाह, आप भी फरमा रहे अभी जेन में आया, कमाल है मुफ्ती साहब।
यानी कुरान मजीद की आयत मुबारक बेसिकली ये इसी
कितना बड़ा सोल्यूशन है, यानी कि इस मोड़ पर अगर देखें और इसको मुमकिन सोच के तौर पर ही हम ले रहे हैं, यानी कि ऐसी जगह की जिसके आगे तो लोग कलाम ही नहीं करते, ना बच्चों के लिए, ना अपने लिए, ना किसी और के लिए, लेकिन कुरान में कैसा जबरदस्त बयान, माशाल्लाह।
तो ये कई जगह पर इस तरह के बाज़ केसेस मेरे सामने आए कुछ जानने वालों के,
अच्छा।
तो मैंने उनको यही आयत मुबारक पढ़ के सुनाई,
वाह क्या बात,
कहने लगे वाह सुभान अल्लाह, थे माशाल्लाह मजहबी थे, दीनी सोच रखने वाले थे, तो अब कुरान की आयत रब का वादा,
वाह,
तो जो उसे एक सहारा मिलता है, जो उसे एक हिम्मत हौसला मिलता है, उनका यार कमाल है यार, अल्लाह ताला फरमा रहा है कि अगर ये दोनों जुदा भी हो जाएं तो अल्लाह ताला अपनी वुसअत से, अपने खजानों से इनको एक दूसरे से गनी कर देगा।
अल्लाह अकबर,
तो ये एक दूसरे का इनका जो है वो ये नहीं है कि एक दूसरे के बगैर मर ही जाएंगे
जी,
अल्लाह ताला इनको जीने के सहारे और दे देंगे। तो ये क्या है कि ये बेसिकली इसके पीछे तवक्कुल
जी,
اس کے پیچھے رب پہ بھروسہ, اس کے پیچھے ایمان کی پختگی, اور اس سے پیچھے امکانات کی دنیا.
امکانات
کہ بندہ امکانات کو سوچتا ہے کہ دنیا زندگی اس پہ اینڈ نہیں ہوتی, دنیا بڑی وسیع ہے. تو لہٰذا پاسبلٹی تھنکنگ کا ایک فائدہ یہ ہوتا ہے کہ انسان مایوس ہونے سے بچ جاتا ہے. اچھا, اس میں دو پہلو ہم اپنے ذہن میں رکھیں, کیونکہ ہم ایز اے مسلم کے سوچیں گے تو ہمارے سامنے پہلی چیز یہ ہوگی کہ اگر ایک امکان بند ہوا
جی
تو ہماری پہلی جو توجہ ہے وہ رب کی رحمت پہ جائے گی.
بے شک,
کیونکہ امکانات کس نے پیدا کرنے ہیں؟
رب نے.
یا امکانات کس نے پیدا کیے ہوئے ہیں؟
اللہ نے.
امکانات ہمارے سامنے کون لائے گا؟ ہمارا دماغ ان امکانات کی طرف کس کی توفیق سے جائے گا؟
اللہ پاک.
تو ہم پہلے اپنی اس سوچ کے اعتبار سے چلیں گے.
صحیح.
تو لہٰذا پہلے اللہ تعالیٰ پہ بھروسہ, اب اس کے بعد ہم اپنی عقل کا استعمال کریں گے اور ہمارے سامنے امکانات کی دنیا کھل کے سامنے آ جائے گی. تو ایک بنیادی فائدہ تو یہ ہو گیا. دوسرا کیا ہے کہ جب بندہ امکانات کا سوچنا شروع کرتا ہے تو چونکہ اللہ تعالیٰ نے دنیا بڑی وسیع بنائی ہے, دنیا میں مواقع لاکھوں نہیں کروڑوں ہیں, دنیا میں اسباب لاکھوں نہیں کروڑوں ہیں, تو ہم چونکہ پہلے سوچ نہیں رہے ہوتے تو ہم پھر محدود ہو جاتے. لیکن جب ہم اس سے آؤٹ آف دا باکس جاتے ہیں
جی,
اب ہمیں نظر آتا ہے کہ یہ بھی اپارچونیٹی ہے, یہ بھی طریقہ ہے, یہ بھی طریقہ ہے, یہ بھی طریقہ ہے, تو ہمیں امکانات کی دنیا ہمارے سامنے کھل جاتی. ایک
صحیح.
دوسرا اس کے ساتھ کیا ہوتا ہے کہ ہمارے سامنے افراد آنا شروع ہو جاتے ہیں, ہمیں سپورٹر اس کے ملنا شروع ہو جاتے ہیں
جی.
اس کی بھی ایک مثال سیرت طیبہ سے عرض کروں کہ مکہ مکرمہ میں نبی پاک صلی اللہ تعالی علیہ وسلم نے 13 سال تک تبلیغ فرمائی
جی,
لیکن اس سے جو دین کا کام بڑے پیمانے پہ پھیلنا تھا وہ نہیں ہوا
جی.
تو نبی پاک علیہ الصلوۃ والسلام نے دیگر دوسری جگہ اور دوسرے افراد کے حوالے سے سوچنا شروع کر دیا, اور حکم الہی بھی یہ آ گیا کہ مدینہ منورہ ہجرت کر جائے. اب مدینہ منورہ نئی جگہ, نئے مواقع, نئے افراد, اور نبی پاک علیہ السلام نے اسی کو اویل کیا اور حکم ربی پہ عمل کیا, تو اس کا نتیجہ دیکھ لیں. آج ہم یہاں مسلمان بیٹھے ہوئے ہیں, پوری دنیا کے اندر اسلام پھیل گیا. کیا ہوا کہ اس کے پیچھے بنا بیسیکلی یہی کہ نبی پاک علیہ الصلوۃ والسلام نے دوسرے امکانات کی طرف جب آپ تشریف لے گئے تو اب افراد بھی مل گئے, اب جگہ بھی مل گئی, اب ریاست بھی مل گئی, اب حکومت بھی مل گئی, اب سارا کچھ ہوا
اور مکہ فتح بھی ہوا.
تو یہ اس کی چیز. اچھا, پھر ایک اور چیز ہوتی ہے کہ جب بندہ امکانات کو سوچنا شروع کرتا ہے نا تو اس کی سوچ وسیع ہوتی ہے
جی.
جو سوچ وسیع ہوتی ہے اسی کو بڑی سوچ بھی کہتے ہیں. کیونکہ سوچ میں وسعت آنا سوچ کو بڑا بھی بنا دیتا ہے. آپ کے سامنے دو حل کی جگہ یا دو طریقوں کی جگہ 10 طریقے ہوں گے
جی,
تو آپ کی سوچ اتنی بڑی ہو جائے گی اور سوچ میں اتنی وسعت آ جائے گی. ضروری نہیں ہے کہ ہم نے اگر لاہور جانا ہے تو ہمیں صرف جہاز ہی لے کے جا سکتا ہے, بٹ ٹرین بھی لے جا سکتی ہے, بس بھی, کوچ بھی, کار بھی. اس سے آگے کی ترکیب تو خیر نہیں ہوتی, لیکن یہ والی چیزیں ہمیں
کم از کم تو یہ ہیں,
کم از کم یہ. اچھا, پھر کیا ہے, جب بندے کے سامنے امکانات بڑھنا شروع ہوتے ہیں تو اس کی جو ایوریج پرفارمنس ہے اس کے اندر بہتری آ جاتی ہے, اور وہ بھی کرنے میں کامیاب ہو جاتا ہے کہ جس کا عام حالات کے اندر تصور نہیں ہوتا. اب اس کی مثال عرض کروں کہ جیسے حضرت طارق بن زیاد رحمت اللہ علیہ
جی,
جنہوں نے اسپین فتح کیا تھا
جی,
حضرت طارق بن زیاد رحمت اللہ علیہ جو ہے یہ جب گئے
جی
تو اب ظاہری اعتبار سے یہ 4-5 ہزار افراد تھے, کشتیاں تھیں, آگے پورا ملک ہے
جی,
لیکن ان کے دل و دماغ کے اندر فتح کا بڑا قوی امکان موجود تھا
جی.
انہوں نے اسی امکان کو پکڑ لیا, پیچھے کشتیاں جلا دی. کشتیاں جلا کے اب اپنی فل پوٹینشیل اور ایوریج پاور سے اور ایوریج پرفارمنس سے زیادہ قوت کے ساتھ جب انہوں نے آگے جا کے اپنی کارکردگی دکھائی, نتیجہ یہ ہوا کہ جبل طارق اور وہ جو پورا جو ہے وہ فتح ہو گیا, اور کتنے ہی مواقع کے اوپر اسی طرح کی چیزیں سامنے آئیں. تو مسلمانوں کی جو بڑی بڑی ہستیاں ہیں نا, اگر ان کی سیرت دیکھیں آپ, اس میں یہی نظر آئے گا کہ وہاں پر اگر عام طاقت اور عام تجزیے کے اعتبار سے آپ دیکھیں تو اس کا نتیجہ کچھ اور نکلنا چاہیے تھا
جی,
لیکن ان کے سامنے جو توکل علی اللہ اور جو امکانات کی دنیا تھی اس نے اتنے جہان کھول دیے کہ مسلمان بڑھتے گئے.
کیا بات ہے مفتی صاحب, ماشاءاللہ. ناظرین, बहुत सारे सिलसिले करने की सआदत मिलती है, हाजिरी रहती है, लेकिन माशाल्लाह मुफ्ती साहब के साथ जब भी कोई प्रोग्राम किया और जब भी हाजिरी हुई तो एक बड़ा खूबसूरत एक तसव्वुर बनता है कि कुरान और हदीस से जो रेफरेंसेस आते हैं, यकीन करें आपने भी बहुत सारी चीज़ें सुनी होंगी, सुनते होंगे ट्रेनिंग्स और ये वो सारी चीज़ें, इंसान अपने हिसाब से सीखता रहता है, लेकिन अल्लाह पाक के कुरान से और प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम के फरमान से जिस चीज़ को रेफरेंस मिल जाए तो उस पर एक मुसलमान का एतिकाद बहुत ज़्यादा बढ़ जाता है। अब यही तलाक वाली बात देख लें, और भी चीज़ें हैं, अगर आप इस पर गौर करेंगे तो हमारी आम जो निजी ज़िंदगी, यानी कि ये जो हम गुफ्तगू कर रहे हैं, ये नेसेसरी नहीं है कि आप जब तक तारिक बिन ज़ियाद की तरह रहमतुल्लाह ताला अलैह को बहुत बड़े लश्कर के आप अमीर नहीं बनेंगे तो आप पॉसिबिलिटी थिंकिंग पे अमल ही नहीं कर सकते। नहीं, इट मैटर्स टू योर फैमिली एज वेल। आपका छोटा सा घर है, वहाँ पर भी चीज़ें हैं इनफरादी हैसियत से, अब अपनी ज़ात के एतबार से, अगर आप इंस्टीट्यूट में हैं तो उसके एतबार से, इवन कि अगर कोई ज़रात के अंदर काम करता है, किसान ही क्यों ना हो, वो भी पॉसिबिलिटीज़ पर काम कर रहा है, उसके सामने भी मौसम बदलते हैं, कभी बारिश है, कभी गर्मी है, कभी सर्दी है, कभी जो है बहुत सारी चीज़ें, लेकिन जब तक वो इस तरह के मुमकिन तजावीज़ पर अमल करता रहता है तो अल्हम्दुलिल्लाह उसको भी इसका नफ़ा मिलता है। बात है कि इस सोच को अपने अंदर हम डेवलप करें। इंशाल्लाह नेक्स्ट क्वेश्चन मेरा यही होगा कि जब इतनी खूबसूरत चीज़ है, इतनी बड़ी ताकत है और इतने सारे मसाइल का हल है, तो हम इसको कैसे पैदा कर सकते हैं, कैसे हासिल किया जा सकता है, क्या स्टेप्स हम लें कि इसको हम अपनी ज़िंदगी में बुरुएकार लाने में कामयाब हो सके। लेकिन उससे पहले बढ़ते हैं यहाँ पर जो स्टूडियो में हमारे साथ इस्लामी भाई मौजूद हैं, देखते हैं कि इनकी सोचों में क्या सवाल आता है। जी,
एनजाइटी के अंदर लोगों की जो स्ट्रेस में जो है सोच महदूद हो जाती है, तो उसमें अमूमन लोग खुदकुशियाँ और ये सारी चीज़ें उसके अंदर आती है, तो उसके लिए इंसान को क्या करना चाहिए इससे बचने के लिए?
जी मुफ्ती साहब, थोड़ा सा इस टॉपिक से मुख्तलिफ है, लेकिन सवाल है कि एनजाइटी और ये जो स्ट्रेस होता है तो इसका हम कैसे हल कर सकते हैं?
एंग्जाइटी बेसिकली मायूसी ही की एक एडवांस सूरत होती है, और स्ट्रेस बढ़ते बढ़ते, जहनी दबाव बढ़ते बढ़ते एंग्जाइटी में बदल जाता है, और अलामा तो उसकी यूँ होती हैं कि इंसान ज़रा तन्हाई ज़्यादा पसंद करता है, किसी से मिलने को दिल नहीं करता, और मायूस कुन ख्यालात ही उसके दिमाग पे ज़्यादा छाते हैं, मौत की तरफ उसका रुझान होता है, मरने को दिल करता है, ये एंग्जाइटी की हद है। डिप्रेशन इससे ज़्यादा सख्त किस्म की पोजीशन होती, उसमें इससे ज़्यादा चीज़ें आ जाती है, उसमें फिर बैठे बैठे रोना शुरू कर देना, दिल घबराहट शुरू हो गया, ये सारी चीज़ें होती। तो देखिए, एंग्जाइटी के हवाले से जो आसान हल है वो ये है कि उसमें फिज़िकली और स्पिरिचुअली दोनों तरह उसको ट्रीट किया जाए। फिज़िकली ये होता है कि जो एंग्जाइटी की वजह से वो तन्हाई पसंद हो रहा है, वो उस तन्हाई से निकले और वो लोगों से मिले, और उन लोगों से मिले कि जिनको मिलके उसे खुशी होती है और उसे सुकून मिलता है, तो असल तन्हाई का तोड़ करें। एक दूसरे नंबर पर ये है कि फिज़िकली एतबार से ही थोड़ी सी वॉक करना और थोड़ी सी ग्रीनरी के अंदर जाना और नेचर में जाके बैठना, जैसे समंदर के किनारे बैठ गया या किसी पार्क में, बाग में, और ख़ास तौर पे सुबह के टाइम पे जब उसको फ्रेश एयर मिले, ऑक्सीजन मिले, उसके दिमाग के खुलिए जो है वो ऑक्सीजन को एब्जॉर्ब करें, तो ये वाली फिज़िकल चीज़ें। तीसरी, इसके साथ ये भी हो जाता है कि बाज़ औक़ात ये लेवल ऐसा होता है, स्टेज ऐसी होती है कि जिसके अंदर कोई ना कोई टेबलेट वगैरह भी लेनी पड़ती है, वो डॉक्टर के मशवरे से है। तो ये तो है उसके फिज़िकली जो है वो जो कर सकता है। स्पिरिचुअली ये होता है कि देखें, अगर तवक्कुल मजबूत है तो एंग्जाइटी कभी पास नहीं आती। आपने कभी किसी वलीउल्लाह के बारे में नहीं सुना होगा कि उसे एंग्जाइटी का प्रॉब्लम हुआ या उसको ये मरज हुआ। वजह यह है कि उनका तवक्कुल इतना मजबूत होता है, तो वो ये कहते हैं कि भाई जब रब ने ही सारा कुछ करना है और हमने अपना मामला अल्लाह के हवाले कर दिया तो फिर प्रॉब्लम किस चीज़ का। कुरान मजीद की वो आयतें कि जिनमें तवक्कुल का बयान है, एक जैसे हसबुनल्लाह व निमल वकील, ये हसबी अल्लाह ला इलाहा इल्लाहु अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम, ये वाली आयत मुबारका। और इसके अलावा वो बुजुर्गाने दीन के वाकयात या अम्बिया अलैहिमुस्सलाम के वाकयात कि जिनमें ताईद इलाही, अल्लाह की मदद ऐसे मौके पर आई कि जहाँ पर ज़ाहरी असबाब बिल्कुल नहीं थे, जैसे नबी पाक अलैहिस्सलाम ग़ारे सौर में थे, ज़ाहरी असबाब नहीं थे उनको फ़ार से बचने के, لیکن اس وقت بھی سرکار نے کیا فرمایا تھا، لا تحزن ان اللہ معنا، اے ابو بکر فکر نہ کر، غم نہ کر، بے شک اللہ ہمارے ساتھ. حضرت موسیٰ علیہ الصلوۃ والسلام جب آپ اپنی قوم کو لے کے نکلے اور پیچھے فرعون اپنے لشکر کے ساتھ آ گیا، تو وہاں پر قوم نے تو رونا دھونا شروع کر دیا کہ مارے گئے، پیچھے لشکر آ رہا ہے، لیکن موسیٰ علیہ السلام نے کیا فرمایا، فرمایا انا معیہ ربی سیہدین، بے شک میرے ساتھ میرا رب ہے تو وہ میری رہنمائی کرے گا. تو یہ جو بزرگوں کے واقعات، انبیاء علیہ السلام کے واقعات ہیں، جب بندے ان کو بار بار پڑھتا ہے تو اس سے پھر دل مضبوط ہوتا ہے. اور ایک اس کے ساتھ اور چیز یہ ہوتی ہے کہ بندہ اپنی سابقہ زندگی کے وہ سارے مواقع یاد کرے کہ جہاں پر اللہ تعالیٰ نے اس بندے کے کوشش کیے بغیر اپنی نعمتیں اس کو عطا فرمائیں. آخر جب ہم پیدا ہوتے ہیں تو ہماری کوشش سے ہمیں کیا ملتا ہے، جو ہمیں اس وقت کھانا ملتا ہے، جو دودھ ملتا ہے، جو کپڑے ملتے ہیں، جو رہائش ملتی ہے، جو گرمی سردی سے بچنا ملتا ہے، جو بچپن میں ہمیں ہزاروں نعمتیں ملتی ہیں، جو سر سے لے کر پاؤں تک ہمارے پاس نعمتیں ہیں، یہ ہماری کس کاوش سے ہے؟ یہ رب نے بغیر ہمارے استحقاق کے ہمیں عطا کر دی.
بے شک
پھر اس کے علاوہ زندگی میں اور کئی مواقع ایسے آتے ہیں کہ جہاں پر ہم کسی آزمائش میں ہوتے ہیں، اللہ تعالیٰ ہمیں اس سے نکال دیتا ہے. وقت آتا ہے مشکل لیکن چلا جاتا ہے. فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا إِنَّ مَعَ الْعُسْرِ يُسْرًا، تنگی کے ساتھ آسانی ہے، بے شک تنگی کے ساتھ آسانی. تو جب بندہ اپنی ہی زندگی پہ غور کرتا ہے تو پھر اس کی ڈھاڑس اللہ کی رحمت پہ بنتی ہے کہ ہاں، جیسے سابقہ زمانے میں مجھے میرے رب نے جب بے آسرا نہیں چھوڑا، اس موقع کے اوپر بھی مجھے بے آسرا نہیں.
ماشاءاللہ بہت خوب. ایک اور سوال جو ہے وہ شامل کر لیتے ہیں.
سر، از اٹ پاسبل ٹو کنٹرول our negativity and evil thoughts and our eternal inner self by the power of thinking?
یہ تقریباً اسی کا جواب تھا جو ابھی ان کو میں نے پیش کیا ہے کہ ہم اپنی سوچوں کو کیسے کنٹرول کر سکتے ہیں اور ہم اپنی جو نیگیٹیوٹی ہے مائنڈ کی، اسے ہم کیسے کنٹرول کر سکتے ہیں. تو یہ بیسیکلی اسی کے طریقے ہیں کہ آپ جو نیگیٹو تھاٹس ہیں ان کو کنٹرول کرنے کے دو طریقے ہو سکتے ہیں، اگر آپ نے تھاٹ کے لیول پر ہی اس کو سوچنا ہے.
جی
ویسے تو یہ ایک پورا ایک ٹاپک ہے کہ ہماری جو پریشانیاں ہوتی ہیں یا ہماری جو نیگیٹیوٹی ہوتی ہے، یہ ریالٹی کے لیول پہ ہے، فیکٹ کے لیول پہ ہے، یا صرف تھاٹ کے لیول پہ ہے؟ تو زیادہ تر تھاٹ کے لیول پہ ہوتی ہے، ریالٹی کے لیول پہ نہیں ہوتی. اگر ہم ماضی کی کسی چیز کو یاد کر کے دکھی ہو رہے ہیں تو ماضی تو گزر چکا، ابھی تو ہمیں کوئی سوئی نہیں چبھو رہا.
جی
ٹھیک ہے، ہمیں کسی زمانے میں ہمارا کوئی دنیا سے چلا گیا تھا یا ہمیں کوئی چوٹ لگ گئی تھی، تو وہ جب لگی تھی اور جب ہوا تھا تب ہوا تھا، ابھی تو کچھ نہیں ہو رہا. یا ہم مستقبل کے بارے میں سوچ کے پریشان ہو رہے ہوتے ہیں جو کہ ابھی ہوا ہی نہیں ہے، تو وہ بھی تھاٹ کے لیول پہ ہے، یہ بھی تھاٹ کے لیول پہ ہے. اور جو اس وقت ہم محسوس کر رہے ہیں اس میں بھی ہمیں یہ دیکھنا ہوتا ہے کہ جو میں سوچ رہا ہوں کیا ہر بندہ وہی سوچ رہا ہے؟ ایک ہوتی ہے ریالٹی کہ کسی کے تھپڑ ماریں گے تو اسے تکلیف ہوگی، اب وہ زید عمر بکر خالد میں آپ جس کے بھی ماریں گے اسے تکلیف ہوگی. ایک یہ ہے کہ کوئی سمیل آئی، دوسرا بندہ آرام سے بیٹھا ہوگا، ٹھیک ہے یار ہوتی ہے کیا اس میں، لیکن ایک کہہ رہا کہ کیوں آئی. تو یہ ابھی جو چیز پائی جا رہی ہے اس میں بھی یہ فرق ہوتا ہے کہ ریالٹی کے لیول پہ ہے یا تھاٹ کے لیول پہ. تو جو چیز تھاٹ کے لیول پہ ہو اس کو پھر وہی سے حل کیا جاتا ہے، اس میں پھر آگے جو سرکل آف کنسرن اور سرکل آف انفلوئنس، پھر یہ آگے دو چیزیں آ جاتی ہیں کہ بھائی جہاں پر ہماری چلتی ہے یہ ہے سرکل آف انفلوئنس، تو یہاں پر ہم کچھ کریں. سرکل آف کنسرن وہ ہے جہاں ہماری چلنی نہیں ہے، وہ ہونا ہی ہے جو ہونا ہے، تو پھر وہاں پر صبر کرنا ہوتا ہے. تو ایک تو تھاٹ کے لیول پہ ہم یوں اپنے آپ کو سمجھا سکتے ہیں، دوسرا اس کے ساتھ وہی چیزیں ہیں جو میں نے باقی ساری عرض کی ہیں کہ اگر ہمارا توکل مضبوط ہے، ہمارا رب سے رابطہ جو ہے وہ مضبوط ہے، ہمارا دین کے ساتھ رابطہ مضبوط ہے، ہمیں کسی تکلیف یا کسی آزمائش کے بھی جو دینی پہلو اور اخروی پہلو ہیں ان پہ ہماری نظر ہے، تو وہ تکلیف ہمارے لیے کم ہو جاتی ہے. جیسے وہ ایک بزرگ کی اہلیہ تھی، تو وہ جا رہی تھی تو ان کو ٹھوکر لگی تو پاؤں کا ناخن ٹوٹ گیا.
جی
وہ ہنسنے لگی تو کسی نے کہا کہ یہ ہنسنے کا مقام ہے، آپ کے پاؤں کا ناخن ٹوٹ گیا. تو انہوں نے کہا کہ ناخن ٹوٹنے کی تو تکلیف ضرور ہے، لیکن اس پر جو رب نے ثواب عطا فرمانا ہے میں اسے یاد کر کے ہنس پڑی.
واہ سبحان اللہ.
تو جب آپ کی نظر کسی بڑی شے پہ ہوتی ہے تو چھوٹی چیز آپ کو پھر بہت چھوٹی لگنا شروع ہو جاتی ہے. ہم جب انویسٹمنٹ کرتے ہیں, انویسٹمنٹ میں ہم پیسے دے دیتے ہیں, لاکھ روپیہ دیا
جی,
لاکھ روپیہ دینا بظاہر تو دینا ہی ہے نا, پتہ نہیں ملے گا یا نہیں ملے گا, لیکن چونکہ ہمیں یہ امید ہوتی ہے کہ 1.5 لاکھ واپس ملے گا, 2 لاکھ واپس ملے گا, تو ہمیں اس 1 لاکھ روپے دیتے ہوئے کوئی تکلیف نہیں ہوتی. آپریشن کروانے والا کیا کروانے جا رہا ہے, چیڑ پھاڑ کروانے جا رہا ہے, اس کا بدن کاٹیں گے, چھڑیاں اس میں گھسوئیں گے, اور اس میں جناب جب چاقو چلائیں گے اور اس میں کینچی چلائیں گے, سب کچھ ہوگا, لیکن اس کو پتا کہ بھائی اس کے بعد مجھے شفا مل جائے گی, مستقل عذاب سے میری جان چھوٹ جائے گی. تو کیا ہے کہ اگر نتیجے پہ نظر ہو تو پھر یہ والی تکلیف اس کے لیے ہلکی ہو جاتی ہے. تو سوچ کو بیسیکلی سوچ کے ساتھ بدلا جاتا ہے, نیگیٹو کو پازیٹیو کے ساتھ بدلا جاتا ہے, یا اس کے نتائج و ثمرات کو دیکھا جاتا ہے, یا یہ دیکھا جاتا ہے کہ بھائی دنیا جنت میں تو رہ نہیں رہے, یہ کوئی تکلیف ہی نہیں آنی, کوئی پریشانی نہیں آنی, یہ جنت میں ہی ہوگا, دنیا میں باہر آئی یہ ہمیں نمی جو ہے نا یہ چلنی ہے, جب چلنی ہے تو ٹھیک ہے پھر.
ماشاء اللہ, بہت خوب ماشاء اللہ. اللہ تعالیٰ ہمیں اپنی سوچوں کو کنٹرول کرنے اور پازیٹیو رکھنے کی توفیق عطا فرمائے. مفتی صاحب یہ ارشاد فرمائیے کہ کیا سٹیپس ہو سکتے ہیں, فرام ویئر ٹو سٹارٹ, آخر یہ ممکنہ سوچ جو ہے اس کی کوالٹی میرے اندر پیدا ہو جائے تو میں اس کو کس طرح سے سٹارٹ کروں اور کس لیول پر میں اس کو لے جا سکتا ہوں.
اسے حاصل کرنے کا طریقہ جو ہے نا تقریباً وہی ہے جو ہم نے پہلے بھی ایک سلسلے میں بیان کیا تھا
جی,
کہ یا تو آپ پرابلم سوچ لیں یا حل سوچ لیں.
ٹھیک ہے,
اگر آپ پرابلم سوچیں گے تو وہ آپ کے دماغ پہ بوجھ بن جائے گی,
صحیح,
اور اگر آپ حل سوچنا شروع کریں گے تو آپ کے سامنے حل آنا شروع ہو جائیں گے. اسی طرح کسی کام کے عدم امکانات بھی ہوتے ہیں, یعنی امپاسبلٹیز بھی ہوتی ہیں, پاسبلٹیز بھی ہوتی ہیں. آپ امپاسبلٹیز کی جگہ پاسبلٹیز کو سوچیں,
صحیح,
آپ مواقع سوچیں, آپ اس کے کرنے کے زیادہ سے زیادہ طریقے سوچیں. جب آپ ان پہ غور کریں گے تو آپ کا ذہن ادھر سے ہٹ جائے گا.
ایسے
تو پہلے نمبر پہ تو جو ناممکنات کے بارے میں سوچنا ہے اسے ترک کرنا ہوگا, ایک بات. دوسری بات یہ ہے کہ وہ لوگ کہ جو عام طور پہ مایوسی ہی باتیں کرتے ہیں
جی,
یا وہ زندگی میں ناکام ہو چکے ہیں اور ناکامی ہی کی باتیں کرتے ہیں, آپ ان کی صحبت سے ذرا دور ہو جائیں, اور جو امید پرست, جو امید رکھنے والے لوگ ہیں وہ, اور جو زندگی میں کامیاب لوگ ہیں آپ ان کے پاس بیٹھنا شروع ہو جائیں. کیونکہ ہمارا دماغ جو سنتا ہے اسے قبول کرتا ہے اور اس کا اثر لیتا ہے.
ایسے ہی
جب ہم ہر بندے سے یہی سنتے ہیں نا, ناکامی ناکامی ناکامی, مایوسی, تو پھر ہمارے اندر بھی وہی بات بیٹھ جاتی ہے. لہذا ایک اس کا اہم پوائنٹ یہ ہوتا ہے کہ آپ ایسے لوگوں سے بچیں, اور اس کے برعکس جو امید دلانے والے لوگ ہیں اور جو کامیاب لوگ ہیں آپ ان کے پاس بیٹھیں. پھر اس کے ساتھ ایک اور چیز ہوتی ہے کہ جو کامیاب لوگ ہیں جیسے ان کے پاس بیٹھنا ہے, بیٹھنا تو ایک بہت ہی بڑی چیز ہوتا ہے نا
جی,
یعنی کسی کامیاب آدمی کے پاس بیٹھ کے جو انرجی ملتی ہے وہ دیٹس اے ڈیفرنٹ تھنگ
جی.
لیکن اگر بالفرض یہ نہ ملے تو پھر جو کامیاب لوگ ہیں ان کی سیرت پڑھیں,
واہ,
ان کی بایوگرافی پڑھیں, ان کے حالات زندگی پڑھیں.
کیسے
بہت سے لوگ, اب جیسے ہم بزرگان دین کا پڑھتے ہیں تو ایسا جوش پیدا ہوتا ہے. علامہ ابن جوزی رحمۃ اللہ علیہ نے ایک جگہ لکھا ہے, فرماتے ہیں کہ میں نے جب سلف صالحین کی سیرت پڑھی
جی,
تو میں نے جب ان کی عبادت پڑھی تو میرے اندر تھا کہ میں ان جیسا عابد بن جاؤں,
صحیح,
جب میں نے علماء کو پڑھا تو میرے دل میں آیا کہ اتنا بڑا عالم بن جاؤں, جب میں نے محدثین کو پڑھا تو دل کیا اتنا بڑا محدث بن جاؤں. اتنا کچھ کر کے پھر وہ فوکس تھنکنگ والا معاملہ آ گیا کہ سارا کچھ نہیں ہو سکتا, لہذا جتنا ہو سکتا ہے میں اتنا کرنے کی کوشش کروں.
لیکن اس کا جذبہ تو
موٹیویشن ہے, جو موٹیویشن ملتی ہے وہ تو اتنی زیادہ ہے کہ خود قرآن مجید کے اندر جو کامیاب لوگ اور بڑے لوگ اور با حوصلہ لوگ ہیں اللہ تعالی نے ان کا بیان کر کے کیا فرمایا, ایک جگہ تو فرمایا فاصبر کما صبر اولو العزم من الرسل.
سبحان اللہ, سبحان,
کہ اے حبیب صبر کرو جیسے عزم والے حوصلے والے رسولوں نے صبر کیا.
واہ,
تو یہ ریفرنس عزم والوں اور حوصلے والے رسولوں کا دیا گیا.
بہت خوب.
دوسرا جو قرآن مجید میں یہی واقعات ہیں اسی کے بارے میں قرآن مجید کے اندر ہے, فرمایا وَكُلًا نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ الرُّسُلِ. یہ جو رسولوں کے قصے ہم آپ کے سامنے بیان کرتے ہیں, واقعات, فرمایا کیوں بیان کرتے ہیں, تاکہ آپ کے دل کو مضبوط کریں.
اور یہ کس کو؟ امام الانبیاء کو,
سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کو. تو ہم یہ قصے اس لیے بیان کرتے ہیں تاکہ آپ کے دل کو مضبوط کریں. تو یہ ہوتا ہے جب آپ کامیاب ہستیوں کا, کامیاب لوگوں کا پڑھتے ہیں. اب وہ اپنی اپنی فیلڈ کے اعتبار سے ہو جائے گا, مذہبی فیلڈ میں مذہبی لوگوں کے اعتبار سے، دنیاوی فیلڈ میں دنیاوی اعتبار سے، حکمرانوں کی فیلڈ میں حکمرانوں کے اعتبار سے، ایک حکمران اگر حضرت عمر فاروق کو یا حضرت عمر بن عبد العزیز کو پڑھتا ہے
جی
تو اس کو پتہ چلتا ہے کہ یار نظام حکومت کامیابی سے کیسے چلایا جا سکتا ہے. حضرت عمر فاروق کے پاس جب حکومت آئی یا بلکہ اس سے پہلے صدیق اکبر رضی اللہ تعالیٰ عنہ
جی
جب حکومت آئی ہے ہر طرف بغاوتیں تھیں.
ایسا ہی
ٹھیک ہے نا، منکرین زکوٰۃ ایک طرف تھے، ختم نبوت کے منکر ایک طرف تھے، اور جو ہے مرتدین کا فتنہ ایک طرف تھا. تو کیسی ایک حوصلہ شکن حالت و کیفیت اور ماحول تھا، لیکن اس میں جو قائدانہ کردار صدیق اکبر رضی اللہ تعالیٰ نے ادا کیا، جو فتنوں کو ختم کیا، جو سلطنت کو قائم کیا، جو ریاست کو مضبوط کیا، جو اسلام کا پرچم بلند کیا، پھر اس کے ساتھ اپنے زمانے میں ہی نہیں 2.5 سال کے اندر اسلام کی سرحدوں کو وسیع بھی کر دیا. تو اب آپ جب اس نظر سے اس زندگی کا مطالعہ کرتے ہیں
اور اپنا مسئلہ دیکھتے ہیں
تو اب کیا ہے کہ کامیاب لوگوں کو پڑھ کے پتہ چلتا ہے کہ کامیابی کیسے حاصل کی جاتی ہے. تو حکمرانوں کے لیے آئیڈیل صدیق اکبر رضی اللہ تعالیٰ عنہ، عمر فاروق رضی اللہ تعالیٰ عنہ، حضرت عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ، تو ہر کوئی اپنی اپنی فیلڈ کے اعتبار سے. تو یوں بڑے لوگوں کی بایوگرافیز پڑھنا یہ بہت زیادہ پاور دینے والا ہے. ایک اس کے ذمن میں اور نقطہ بھی عرض کر دوں میں ایک کے ساتھ، وہ یہ ہے کہ اپنی زندگی کا جو گول ہے
جی
وہ ایوریج سے تھوڑا سا اوپر بنا ہے.
اچھا،
ایک ہوتا ہے کہ ہمیں نظر آ رہا ہے یار اتنا سا کر سکتے ہیں تو اتنا ہی کریں گے.
صحیح،
آپ اس سے تھوڑا سا اوپر کا سوچیں،
بڑا سوچیں.
وجہ یہ ہے کہ بیسیکلی تو جو ہماری صلاحیتیں ہیں وہ اوپر کی ہی ہوتی ہیں.
صحیح،
لیکن ہم اپنی کم حوصلگی کی وجہ سے ہم اسے نیچے سوچ رہے ہوتے ہیں.
ہماری کوشش کم ہو جاتی.
لیکن جب آپ نے اپنی ایوریج پوٹینشیل سے اوپر سوچا تو اب آپ کی جو کوششیں ہوں گی وہ بھی آپ کی ایوریج صلاحیت سے اوپر چلی جائے
بڑھ جائیں گے.
تو لہذا اب آپ کے سامنے جو پاسبلٹیز کو زیادہ سے زیادہ آپ نے تلاش کرنا ہے، ڈسکور کرنا ہے، وہ آپ کے ایوریج گول سے اوپر جانے کی صورت.
ماشاءاللہ بہت خوب. اللہ پاک ہمیں بھی سعادت عطا فرمائے. اور انبیاء اولیاء کی سیرت کا پڑھنا، یہاں پر مفتی صاحب ہی کی کتاب کا میں حوالہ اور ترغیب بھی ضرور پیش کروں گا. سیرت انبیاء، جو دیگر انبیاء تھے ان کی حالات زندگی پر، ون آف دا بیسٹ بکس ان اردو، بڑی شاندار کتاب ہے، مکتبۃ المدینہ نے جاری کی ہے، اس کو حاصل کریں، اس کو پڑھیں. اور اولیاء کرام کی سیرت پر تو بے شمار کتابیں ہیں، لیکن جو میری پسندیدہ کہہ لیں یا کہیں کہ ون آف دا موسٹ افیکٹو بک، تذکرۃ الاولیاء، شیخ فرید الدین عطار رحمۃ اللہ تعالی علیہ کی کتاب ہے. بہت زیادہ طویل بھی نہیں ہے لیکن بڑی افیکٹو ہے، بڑی شاندار ہے. یا جو آپ کو پسند ہو، اوتھینٹک رائٹر کی ہونی چاہیے، صحیح عالم کی لکھی ہوئی ہونی چاہیے تاکہ اسے ہم کما حق و فائدہ حاصل کر سکیں. تو ان کی سیرتوں کا پڑھنا ہمارے لیے بہت ساری ڈائمینشنز ہیں. اور سچی بات یہ ہے کہ سوچ پر ہم نے ان کی سیرتوں کو اس طرح سے کب دیکھا، کب غور کیا. ہمارے کئی ایسے پرابلمز ہیں، مسائل ہیں جو مختلف مثالوں میں ہمارے ذکر ہوئے، وہ تو انہی کی سیرت کو دیکھ کر ہم حل کر سکتے ہیں. اللہ پاک ہمیں توفیق عطا فرمائے اور اپنے بزرگوں اور اسلاف کی سیرت کو اس نظر سے بھی پڑھنے کی، دیکھنے کی توفیق عطا فرمائے. جب ہم یہ بات کر رہے ہیں کہ پاسبلٹی تھنکنگ کریں، آپ امکانات کے بارے میں سوچیں، بڑا سوچیں، ایوریج سے زیادہ سوچیں، تو از دیئر اینی لمٹ یا ان لمیٹیڈ آپ سوچ سکتے ہیں، تو اس کے بارے میں آپ کیا فرمائیں گے، شرعی حوالے سے بھی اور انسانی صلاحیتوں کے اعتبار سے بھی؟
دیکھیں، بات یہ ہے کہ ایک ہوتی ہے جو اگر شرعی اعتبار سے غور کرے تو کچھ چیزیں ہوتی ہیں جسے کہا جاتا ہے محال شرعی.
ٹھیک ہے،
محال شرعی کا مطلب یہ ہے کہ شریعت کی طرف سے یہ بات آ چکی ہے کہ یہ کام نہیں ہو سکتا.
ٹھیک ہے،
ٹھیک ہے، لہذا اس کے بارے میں سوچنا جو ہے وہ جائز ہی نہیں ہوتا، بلکہ بعض صورت میں اس کا حکم بڑا سخت ہو جاتا ہے.
ویری امپورٹنٹ.
جیسے مثال کے طور پہ نبی پاک علیہ السلام کے آخری نبی کے طور پہ تشریف لانے کے بعد اب کسی کا نبی بننا یہ ممکن نہیں.
صحیح،
لہذا اب اگر اس کے بارے میں کوئی سوچے یار میں کیا کروں، میں نبی بن جاؤں، تو یہ باطل اور بالکل ایک دوسری چیز ہو جائے گی، اور ہو سکتا ہے کہ یہ دائرہ اسلام سے نکل جائے. تو لہذا شرعی اعتبار سے تو کچھ حدود ہوتی ہیں، باقی دنیاوی اعتبار سے یا عقلی اعتبار سے، اور اس میں کچھ شریعت کا بھی چیزیں ہوتی ہیں، وہ یہ ہے کہ امکانات کی دنیا کے اندر بہرحال بالکل ہی فضول اور عقل سے پیدل چیزیں نہ سوچے کہ میں آسمان کو ہاتھ لگاؤں گا. تو بھائی ایسا نہ سوچے، جو کرنے کے کام ہے وہ کرے، آسمان کو رہنے دے، وہ اپنی جگہ ٹھیک ہے. تو لہٰذا جو ابس اور فضول قسم کی چیزیں ان کی طرف نہ جائے. تیسرا یہ ہے کہ امکانات کو فی نفسی ہی उसकी लिमिट्स चूंकि हमें पता नहीं है
जी,
हमें नहीं पता कि किस हद तक चीजें मुमकिन हैं, तो लिहाजा हम मैक्सिमम सोच सकते हैं।
ठीक है,
मिसाल के तौर पे किसी घर का हवा में उड़ना
जी,
किसी जमाने के अंदर ये तस्वुर से बाहर था
ऐसे ही,
लेकिन जब जहाज इजाद हो गया तो पता चला कि इम्कानात की दुनिया में था ये।
ठीक है,
तो लिहाजा इस तरह के सोचने के अंदर कोई ऐसा हर्ज नहीं है, आप बड़े से बड़ा सोच सकते हैं।
सही।
एक आदमी बिल्कुल जो है ना आम गरीब सा आदमी है, सोच सकता मैं अमेरिका का सदर बनूंगा,
सही,
बन भी जाता है।
सही।
एक आदमी आम सा आदमी है तो वो सोच लेता है कि मैं अपने मुल्क का वजीर आजम बनूंगा, बन भी जाता है। तो अच्छा, इसी तरह एक आम सा आदमी है सोचता है कि मैं बिलियनर्स बन जाऊंगा, खरबपति अरबपति आदमी बन जाऊंगा, बन सकता है। एक आम आदमी है सोच सकता बहुत बड़ा राइटर बन जाऊंगा, बहुत बड़ा राइटर बन सकता है। तो यूं बाज़ोकात पोशीदा सलाहियतें यकदम सामने आती तो पता चलता वाकई बंदा कर सकता है,
कर सकता है।
इंसान के अंदर जो खजाने छुपे हैं उसको पता नहीं है, इंसान आलमे सगीर है, एक छोटा जहान है, सारा जहान इसके अंदर जो है वो मौजूद।
वाह क्या बात है मुफ्ती साहब, माशाल्लाह पिछले 3-4 क्वेश्चंस के आंसर्स के अंदर ही मुफ्ती साहब ने कुरान से भी बयान कर दिया, अंबिया की सीरत का भी बयान हुआ और औलिया किराम के हवाले से भी गुफ्तगू हुई। तो ये सारी चीज़ें बयान करने का मकसद हमें अपनी सोच को मज़ीद बेहतर करना, क्या क्या मुमकिन हो सकता है उसके बारे में सोचना, और अपनी इबादत को भी तो हम इस बारे में गौर कर सकते हैं कि हम मज़ीद क्या इबादत कर सकते हैं। बाद वक़्त हम सोचते हैं कि यार इबादत तो बस ये चंद चीज़ों का नाम है। नहीं जनाब, हमारी पूरी ज़िंदगी और हर वो काम जिसको शरीयत ने अप्रूव किया है, जो कि कम अज़ कम मुबाह के दर्जे में है, उसको हम इबादत बना सकते हैं, उसको मुस्तहब बना सकते हैं, उस पर हम सवाब हासिल कर सकते हैं। आप सोचे तो सही, हमारे इल्म की कमी होती है और सोचने की कमी होती है, हम बहुत सारा अपना नुकसान कर रहे होते हैं। इस पर बहुत सारी मिसालें दी जा सकती हैं, लेकिन वक्त हमारे इख्तिताम को पहुंचा। अल्लाह पाक आज की इस हाज़िरी को भी कबूल फरमाए और हमारी सोचों को पॉजिटिव रखने की हमें तौफीक अता फरमाए, हमारे ख्यालात भी साफ़ सुथरे हों, हमारी सोचें भी परागंदा ना हो, हम अच्छा सोचें, अच्छा करें और दुनिया और आखिरत की बरकतें हासिल करें। आपसे इजाज़त चाहूँगा, नेक्स्ट एपिसोड में देयर वुड बी अ न्यू टॉपिक, एक नई डायमेंशन होगी, नई गुफ्तगू होगी। मदनी चैनल देखते रहिए, सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम।
आज अल्हम्दुलिल्लाह इस प्रोग्राम में बहुत कुछ सीखने को मिला है हमें। सबसे पहले ये है कि सोच के हवाले से आजकल जो है लोग काफ़ी परेशान रहते हैं, तो आज मुफ्ती साहब की जो बातों से हमने सीखा है कि अपनी सोच को जो है महदूद ना रखें, मज़ीद जो है अपनी सोच को तरक्की दें, आगे सोचें, और बिल्कुल मदनी चैनल में जो प्रोग्राम्स आते हैं उसको ज़रूर देखना चाहिए हमें। उससे ये कि जैसा कि अब हमारे सामने ये प्रोग्राम है अल्हम्दुलिल्लाह, इससे बहुत कुछ सीखने को मिला। तो हमेशा यही है कि अपने आप को बेहतर रखें और दूसरों को भी गाइडलाइन दे कि आपकी जो सोच है बिल्कुल वो है महदूद ना रखें, बल्कि आगे तरक्की करें। उससे जो है मोटिवेशनल जो स्पीच होते हैं उसको हम सुन सकते हैं, जैसे कि मुफ्ती साहब हैं, हाजी अब्दुल हबीब साहब हैं, इनको जो है हम फॉलो कर सकते हैं।
आज मुफ्ती साहब के इस सिलसिले से ना बहुत सारी गाइडेंस मिली है कि तरक्की याफ्ता लोगों में आना कैसे है, अपनी डायमेंशंस को फैलाना कैसे, सोचों को बड़ा कैसे करना है। कुछ लोग छोटी छोटी बातों से मायूस होकर बिल्कुल परेशानी के आलम में चले जाते हैं, तो इन चीज़ों से बचना है। ये मुफ्ती साहब की इन चीज़ों से मुझे माशाल्लाह खुद भी बहुत जज्बा मिला है।
आज सिलसिले अल्हम्दुलिल्लाह रब पर तवक्कुल, यानी कि एक मर्द और औरत के अलग हो जाने के बाद भी मेरे रब ने हमारे लिए क्या एहसानात फरमाए, कुरान शरीफ में क्या मुफ्ती साहब ने इस तरीके से समझाया, और अल्हम्दुलिल्लाह बड़ा रब पर एक तवक्कुल, एक भरोसा रखने का एक जेन दिया गया अल्हम्दुलिल्लाह। तो मैं आप तमाम इस्लामी से गुजारिश करूंगा कि मुफ्तियानी किराम की सोहबत में बैठना, उनको सुनना अल्हम्दुलिल्लाह काफ़ी हमें फ़ायदा देता है।
माशाल्लाह बहुत ही ज़बरदस्त प्रोग्राम है ये मदनी चैनल का बनाम सोच, और सबसे अच्छी बात ये कि इसके गेस्ट मुफ्ती कासिम अत्तारी हैं, और माशाल्लाह कुरान व हदीस और बुजुर्गान दीन के अकवाल के साथ साथ लॉजिकली भी वो हमें मिसालों के ज़रिए से इसमें बहुत ही अच्छे अंदाज से हमें समझाते हैं। दिस इज़ वेरी इंफॉर्मेटिव प्रोग्राम, एवरीबडी मस्ट बी वॉच इट।
सोच एक अजीम नेमत, इंसानियत के उरूज की जामिन, कौमों के जवाल की वजह, सोच जो जिंदगी बदल दे।